دوستو، کیا آپ کو معلوم ہے کہ ہمارے لیے کون کون سی نعمتیں موجود ہیں؟ ہوا جس سے ہم سانس لیتے ہیں، جو پانی ہم پیتے ہیں، رنگ برنگے خوبصورت پھول، قسم قسم کے پھل، لذیذ کھانے، اور ہمارے اجسام جو ایک تناسب کے ساتھ کام کرتے ہیں، اور اس کے علاوہ بے شمار دوسری چیزیں۔ یہ سب چیزیں ایسی نعمتیں ہیں جو اللہ تعالیٰ نے ہمارے اختیار میں قرار دی ہیں۔ یہ سب اللہ تعالیٰ کی طرف سے ہمارے لیے تحفہ ہیں، اور اب ہم مثال کے طور پر چند ایسی نعمتوں کا ذکر کریں گے جو اللہ تعالیٰ نے ہمیں عطا فرمائی ہیں، اور ہمیں ان نعمتوں پر خدا کا شکر ادا کرنا چاہیے۔ وہ لذیذ میوہ جات جن سے ہم استفادہ کرتے ہیں، دنیا میں کتنی اقسام کے میوہ جات موجود ہیں۔ مثال کے طور پر سرخ رنگ کی چیری، سٹرابیری، تربوز، خربوزہ، انگور، یہ تمام پھل مٹی سے باہر آتے ہیں، لیکن ہر ایک کا رنگ، بو اور ذائقہ دوسرے سے مختلف ہے۔
تمام پھلوں کے چھلکے بھی ہوتے ہیں۔
تمام پھلوں کے چھلکے بھی ہوتے ہیں۔ پھلوں کے چھلکے انہیں خراب ہونے سے بچاتے ہیں، انہیں بہت خوبصورت انداز میں محفوظ رکھتے ہیں، اور ان کی وجہ سے ان کا ذائقہ بہت لذیذ ہو جاتا ہے۔ بعض پھلوں میں وٹامن سی ہوتا ہے، جیسے مالٹا اور گریپ فروٹ وغیرہ، جنہیں ہم بآسانی چھوٹے چھوٹے ٹکڑوں میں کاٹ سکتے ہیں، یعنی ٹھیک اس وقت کہ جب ہمیں وٹامن سی کی ضرورت ہوتی ہے، تاکہ ہم بیمار نہ ہو جائیں، اس وقت ان پھلوں کی صورت میں وٹامن سی ہمیں دستیاب ہوتا ہے۔
آہا، یہ تو بہت مزیدار ہے۔
لیکن گرمیوں کے دنوں میں ہمارے بدن کو پانی کی شدید ضرورت ہوتی ہے، اس لیے اس موسم میں ایسے پھل آتے ہیں جن میں پانی کی مقدار زیادہ ہوتی ہے، جیسے تربوز، خربوزہ، آڑو اور انگور، جو اس موسم میں ہمیں دستیاب ہوتے ہیں۔ ان پھلوں کو کھا کر ہم اپنی ضرورت پوری کر سکتے ہیں۔ آیات قرآنی اس بات پر دلالت کرتی ہے کہ ان پھلوں کا پیدا کرنے والا خداوند متعال ہے، اور یہ پھل خاص صورت میں ہماری ضرورت کے مطابق خلق کیے گئے ہیں۔ دوستو، اگر خدا چاہتا تو دنیا میں صرف ایک ہی قسم کا پھل پیدا کرتا، لیکن اللہ تعالیٰ نے قسم قسم کی اور کھانے پینے کی لذیذ چیزیں پیدا کی ہیں، تاکہ ہم اس کا ان نعمتوں پر شکر ادا کریں۔
اس کے علاوہ ان میں سے ہر پھل کا ذائقہ دوسرے پھل کے ذائقے سے الگ ہوتا ہے۔
ان چیزوں سے خداوند متعال کی عظمت کا پتہ چلتا ہے، اور یہ بھی پتہ چلتا ہے کہ وہ اپنی مخلوق سے کتنی محبت کرتا ہے۔ اللہ تعالیٰ نے اپنی کتاب قرآن مجید میں ان نعمتوں کا ذکر کیا ہے اور فرماتا ہے، اور تمہیں جو بھی نعمت حاصل ہے وہ اللہ کی طرف سے ہے، پھر جب تمہیں کوئی تکلیف پہنچے تو اس کے بعد تم آہوزاری کرتے ہو۔
یہ سارے پھل چھوٹے چھوٹے تھے اور آم سے دانے کی شکل میں تھے۔ یہ چھوٹے چھوٹے دانے جو مٹی میں دبائے گئے تھے، سورج کی روشنی پانی کے ساتھ جو مٹی میں ہے وہاں سے انہوں نے بڑھنا شروع کیا ہے، اور بڑے بڑے درخت اور پودے بن گئے، جیسا کہ ہم دیکھ رہے ہیں، ایسے خوبصورت۔
عزیز دوستو، کیا آپ نے کبھی سوچا ہے کہ یہ قسم قسم کے پودے एक दाने से लकड़ी की मानिंद बीज से कैसे पैदा हुए हैं?
अभी तक तुम लोगों ने इन चीजों के बारे में बिल्कुल सोचा ही नहीं। जल्दी करो, देखो पौधे कैसे बड़े होते हैं।
ये एक दाना जो आप देख रहे हैं, इसका साइज, उसके नक्शो निगार, उसकी शक्ल, क्या ये सब चीजें इस फल में मुंतकिल होंगी या नहीं, इसके बारे में ये तमाम मालूमात जो इस छोटे से दाने के अंदर मौजूद हैं, और हर दाना मालूमात का एक बैंक है। मिसाल के तौर पर इस फूल को आप देखें, इस फूल का रंग, इसके पत्तों की तादाद, इसकी नरमी या सख्ती, खुशबू, इसकी जाहिरी शक्ल और खुश्क लकड़ी जैसी इसकी शाखें, ये सब चीजें मालूमात का वो जखीरा है जो इसके अंदर मौजूद है। ऐसे ही अंगूर है, इसका रंग और जायका और जो विटामिन इन दानों में पाए जाते हैं, चाहे ताज़ा फल में विटामिन हो या खुश्क फल में, ये तमाम मालूमात उनके अंदर एक बहुत से छोटे दाने में महफूज होती हैं। हम इंसान मालूमात को जखीरा करने के लिए कंप्यूटर का इस्तेमाल करते हैं, और ये तरक्की याफ्ता कंप्यूटर जो मालूमात जखीरा कर सकता है, वो इस छोटे से दाने की मालूमात के जखीरे के मुकाबले में कुछ भी नहीं, क्योंकि इस छोटे से दाने के अंदर जखीरा शुदा मालूमात का अंदाजा अरबों खरबों सफात पर लगाया जाता है। इसके अलावा इसमें ऐसे बहुत से पेचीदा निजाम मौजूद होते हैं कि अभी तक साइंसदान इन दानों से जैसे तरक्की याफ्ता कंप्यूटर नहीं बना सके, क्योंकि इस दाने और इसके काबिल ताज्जुब निजामों का खल्क करने वाला खुदा है, और खुदावंद मुताल का इल्म जो कुछ इस दाने में है उसे अहाता किया हुआ है। दाना रुष्ट करके बड़ा हो जाता है और एक दरख्त बन जाता है, और अल्लाह ताला इस हकीकत के बारे में कुरान करीम में फरमाता है, और उसी के पास गैब की कुंजियां हैं जिन्हें उसके सिवा कोई नहीं जानता, और वो खुशकी और समंदर की हर चीज से वाकिफ है, और कोई सब्ज पत्ता नहीं गिरता मगर वो इससे आगाह होता है, और जमीन की तारीकियों में कोई दाना और कोई खुशकुतर ऐसी चीज नहीं जो किताब मुबीन में न हो। हमारे जिस्म के कमालात से भरपूर कारकर्दगी, हमारे बदन का हर खुलिया एक खास मकसद के लिए पैदा किया गया है, हत्ता कि हमारे अबरुओं की लंबाई और पलकों के बाल एक खास हद से तजावुज नहीं करते और ज्यादा लंबे नहीं होते। सर के बाल मुसलसल बढ़ते रहते हैं, इसी वजह से हम जैसे चाहें उनमें कंघी कर सकते हैं।
हमारे तो बाल ही नहीं हैं।
अगर आंखों की पलकें सर के बालों की तरह बढ़ती रहती तो क्या होता? अगर पलकें बढ़ी हुई होती तो हम देख न सकते उसकी लंबाई किसने मुय्यन की है। जैसे ही वो मुय्यन लंबाई की हद तक पहुंचती हैं तो बढ़ना रुक जाती हैं। जब हम इस किस्म के सवालात पर गौर और फिक्र करते हैं तो इस नतीजे पर पहुंचते हैं कि अल्लाह ताला ने हमारे बदन के एक एक खुलिये को खास मकसद और खास उमूर अंजाम देने के लिए पैदा किया है। हमारी हड्डियों के बढ़ने में भी मुकम्मल तनासुब मौजूद है। हमारा मगज भी कम उम्री से रुष्ट शुरू कर देता है, और साथ साथ सर भी बड़ा होने लगता है। अगर मगज और सर के रुष्ट में तवाजुन और तनासुब न हो तो या तो सर मगज से छोटा रह जाए या इस सूरत में हम जिंदा नहीं रह सकते। अलबत्ता ऐसा कभी भी नहीं होगा, क्योंकि मगज के साथ सर एक खास उम्र तक रुष्ट करता है और मग्ज को अपने अंदर महफूज रखता है। मिसाल के तौर पर जिन हड्डियों से सीने का पिंजरा बनता है, अगर एक खास हद तक रुष्ट करने के बाद उन हड्डियों का बढ़ना बंद न हो जाए तो इंसान का बदन खूबसूरत तरीन शक्ल में न रहेगा। लेकिन चूंकि हमारे हड्डियों के बढ़ने का दकीक शेड्यूल होता है, इसी वजह से हम ऐसी चीजों का मुशाहिदा नहीं करते।
ये कितनी हैरत अंगेज चीज है ना, जब मुझे इस बात की समझ आई तो मुझे बहुत हैरानगी हुई।
क्या ये मुमकिन है कि इन काबिले ताज्जुब चीजों की मालूमात हड्डियों के खुलियों के पास महफूज हों? क्या उन्हें ये पता चल सकता है कि उन्हें किस मुद्दत तक बढ़ते रहना है और किस मुद्दत में बढ़ना बंद करना है? हमारे बदन की तमाम हड्डियों की इब्तदा एक ही खुलिये से वजूद में आई, तो हमारी बाज हड्डियां सख्त और बाज नरम क्यों हैं? हमारे हाथ की हड्डियों के मुख्तलिफ हिस्से और जोड़ एक दूसरे को कैसे पहचानते हैं और वो सब कैसे इकट्ठे हो जाते हैं और उनके इकट्ठे होने से हमारा हाथ बन जाता है? हमारे हाथों और पांव में मौजूद हड्डियां इतनी बड़ी और ज्यादा तादाद में कैसे हो गईं? इन तमाम सवालों के जवाब हासिल करने से हमें अपने बदन कमालात और उनके काबिले ताज्जुब होने का पता चलता है। बिलाशुबा इन काबिले ताज्जुब चीजों का वजूद और इनका मुनज्जिम होना ये सब इत्तफाकिया नहीं है। ये नामुमकिन है कि हमारे बदन के खुलिये इत्तफाकिया तौर पर पैदा किए गए हों। जो मतालिब बयान किए गए उनकी रोशनी में हम इस नतीजे पर पहुंचे हैं कि ये बहुत मुनज्जिम और काबिले ताज्जुब हैं और अल्लाह ताला ने उन्हें पैदा किया है। वो अल्लाह जिसने इंसान को बेहतरीन शक्ल में पैदा किया है। एक आया करीमा में खुदावंद मुताल फरमाता है, फिर उन हड्डियों को देखो कि उन्हें कैसे उठाते हैं, फिर उन पर गोश्त चढ़ाते हैं। हमारी जिंदगी में पानी की अहमियत। पानी ने जमीन के ज्यादा हिस्से को ढांप रखा है। छोटे बड़े समंदरों ने 3/4 सतह जमीन को ढांप रखा है। खुश्की पर भी बेशुमार दरिया और डैम मौजूद हैं। पहाड़ों पर जो बर्फ हम देखते हैं वो भी पानी है जो इस वक्त मुंजमित शक्ल में होता है, और दुनिया में मौजूद पानी का बहुत ज्यादा हिस्सा आसमान में मौजूद है और मुमकिन है कि एक छोटे से बादल में कई टन पानी मौजूद हो।
प्यारे बच्चों, टेलीविजन के ज्यादा नजदीक ना बैठो वरना तुम्हारी आंखें कमजोर हो जाएंगी।
जिस फिजा में हम सांस ले रहे हैं इसमें भी एक मुअय्यन मिकदार पानी बुखारात की सूरत में मौजूद है, और हमारे बदन का 70% हिस्सा भी पानी पर मुश्तमिल है, और हमारे खुलिये में भी बाकी सब चीजों की निस्बत ज्यादा पानी मौजूद है। खून जो हमारे बदन के तमाम अज्जा में गर्दिश कर रहा है उसका भी ज्यादातर हिस्सा पानी पर मुश्तमिल होता है।
बच्चों, पानी के बगैर हम जिंदा नहीं रह सकते।
पानी को खास तरीके से बनाया गया है ताकि वो जिंदगी की असास और सरमाया हयात बने। पानी एक ऐसा मादा है जिसमें मौजूदात की जिंदगी को जारी रखने के लिए खास मुरक्कबात पाए जाते हैं और इसके अपनी बहुत सी खसूसियात हैं।
अब आइए पानी में जो अजीब और गरीब चीजें हैं इनके बारे में बात करते हैं।
जमीन पर पाए जाने वाले तमाम मायात की ये खसूसियत है कि जब वो मुंजमिद हो जाते हैं तो ज्यादा भारी हो जाते हैं, लेकिन पानी तमाम मायात के बरअक्स है। 4 डिग्री सेंटीग्रेड तक पानी का हुजम कम हो जाता है और इससे कम दर्जा हरारत में पानी फैल जाता है। वो जितना ज्यादा मुंजमिद होता है इतना ही फैलता जाता है और उसका हुजम बढ़ता जाता है। इस तरह मुंजमिद शुदा पानी माया पानी से हल्का होता है, यानी फिजिक्स के इस उसूल के मायात से मुंजमिद शुदा चीजों से भारी होना चाहिए, इसके बरअक्स बर्फ पानी से हल्की होती है, और इसी वजह से हम ये नतीजा खज कर सकते हैं कि बर्फ के हल्का होने की वजह से ही وہ پانی پر تیرنے لگتی ہے اور اس کے بہت اہم نتائج ہیں۔ دنیا کے بہت سے علاقوں میں سردی میں درجہ حرارت بہت زیادہ گر جاتا ہے، اور جب پانی کی سطح کا درجہ حرارت صفر سے بھی نیچے گر جاتا ہے تو اس مقام سے پانی منجمد ہو جاتا ہے، لیکن وہاں پانی کی صرف اوپری سطح منجمد ہوتی ہے اور اس اوپری سطح کے نیچے پانی ہوتا ہے جس کا درجہ حرارت 4 درجے سینٹی گریڈ ہوتا ہے، اور یہ پانی سمندر میں موجود مچھلیوں کی زندگی کے لیے کافی ہوتا ہے۔ سطح آب کی برف باہر کے ماحول کی شدید سردی میں صرف تھوڑا سا ہی نیچے پانی کی طرف منتقل ہونے دیتی ہے، حتیٰ کہ باہر درجہ حرارت -50 درجے بھی گر جائے تو سمندر کے پانی کی سطح پر جو برف جمے گی وہ 1 یا 2 لیٹر سے زیادہ نہیں ہوگی۔ اور اس قانون کے مطابق قطبی علاقوں کے برفانی ریچھ اور سور وغیرہ سمندر کی سطح کی برف میں سوراخ کر کے پانی حاصل کر سکتے ہیں۔
اچھا، اگر یہ حساب کتاب ٹھیک نہ ہوتا اور سمندر کا پانی اوپر اور نیچے کا سارا پانی برف بن جاتا تو جانتے ہو پھر کیا ہوتا؟
اس صورت میں سمندر اور جھیلیں حتیٰ کہ اپنی گہرائیوں میں منجمد ہو جاتے ہیں، اور پانی نیچے سے منجمد ہونا شروع کرتا ہے، اور جب انجماد گہرائی سے ہوتا ہے تو کیونکہ سطح آب پر برف کی تہ نہ ہوتی تو شدید سردی کو پانی کے نیچے منتقل ہونے سے روکتی، اس لیے انجماد کا سلسلہ شروع رہتا اور ہر جگہ تک پہنچ جاتا، حتیٰ کہ دنیا کے تمام چھوٹے بڑے سمندر برف میں تبدیل ہو جاتے۔ بس اس لیے سمندر کی سطح پر برف کی تہ صرف 1 یا 2 میٹر بنتی ہے، اور اگر ایسے نہ ہوتا تو ماحول کی گرمی جتنی بھی زیادہ ہو جاتی سمندروں کی گہرائیوں میں موجود برف بالکل نہ پگھلتی، اور اسی طرح سمندروں میں موجود مخلوقات زندہ نہ رہ سکتی، اور اگر تمام سمندری مخلوقات مر جاتی تو کیا ہوتا؟ ایسی صورت میں دنیا میں توازن ختم ہو جاتا اور خشکی پر موجود حیوانی زندگی کا سلسلہ بھی جاری نہ رہتا۔
تو دوسرے سب پانی بھی جم جاتے، اس طرح زمین ایک مردہ سیارہ بن جاتی۔ بچوں، خدا کا شکر کرو کہ ایسا نہیں ہوا۔
اللہ تعالیٰ کے فضل و قدرت اور حکمت کے ساتھ، اس کی شگفت انگیز خلقت کے ساتھ، زمین ایک ایسا سیارہ ہے جو زندگی سے بھرپور ہے۔ پانی کے درجہ حرارت کی ایک اور خصوصیت پانی کا زمین کے درجہ حرارت پر اثر انداز ہونا ہے۔ ان خصوصیات کے جو پانی کے ذرات میں پائی جاتی ہیں، ان کی وجہ سے سمندر کا پانی خشکی کی نسبت دیر سے گرم ہوتا ہے، ایسے ہی سمندر کا پانی خشکی کی نسبت دیر سے سرد ہوتا ہے۔ اسی وجہ سے خشکی میں گرم ترین علاقوں اور سرد ترین علاقوں میں 140 درجے کا فرق پایا جاتا ہے، جبکہ سمندروں میں درجہ حرارت کا فرق 15 سے 20 درجے کا ہوتا ہے۔ اسی لیے رات اور دن میں بھی درجہ حرارت میں کافی فرق ہوتا ہے۔ صحرائی علاقوں میں رات اور دن میں 20 سے 30 درجے سینٹی گریڈ کا فرق ہوتا ہے، جبکہ سمندر کے شب و روز کے درجہ حرارت میں صرف 1 درجے کا فرق ہے۔ یہ چیز پانی کے درجہ حرارت کی خصوصیت کی وجہ سے ہے، اور رات اور دن اور گرمی اور سردیوں میں درجہ حرارت میں اتنا فرق ہوتا ہے کہ جس کو زمین پر موجودات آسانی سے برداشت کر لیں۔ اگر روئے زمین پر پانی کا رقبہ خشکی سے کم ہوتا تو پانی کے درجہ حرارت کی خصوصیت تھوڑی سی مختلف ہوتی، تو شب و روز میں درجہ حرارت میں بہت زیادہ فرق ہوتا اور خشکی کا بیشتر حصہ بیابان میں تبدیل ہو جاتا، اور ایسی صورت میں کرہ زمین پر زندگی بسر کرنا ممکن نہ رہتا۔ یہ بات بالکل واضح ہے کہ پانی انسانی زندگی کے لیے بہت اہم ہے۔ اللہ تعالیٰ اپنی عظیم کتاب میں فرماتا ہے، اور ہم نے آسمان سے ایک مقدار میں پانی برسایا، پھر اسے زمین میں ہم نے ٹھہرایا، اور ہم یقیناً اسے ناپید کرنے پر بھی قادر ہیں، پھر اس سے ہم نے تمہارے لیے کھجوروں اور انگور کے باغات پیدا کیے جن میں تمہارے لیے بہت سے پھل ہیں اور ان میں سے تم کھاتے ہو۔ مرتبہ پھر تھوڑا غور و فکر کرتے ہیں۔ عزیز دوستو، ہم نے جن نعمتوں کا ذکر کیا ہے، یہ ان نعمتوں میں سے تھوڑی سی نعمتیں ہیں جو اللہ تعالیٰ نے ہمیں عطا فرمائی۔ ہم جس چیز کا بھی تصور کرتے ہیں اور جس چیز سے بھی استفادہ کرتے ہیں، وہ سب خدا کی دی ہوئی نعمتوں میں سے ایک نعمت ہے۔ نقل و حمل کے ذرائع جیسے گاڑیاں اور بسیں، کی جن کے ذریعے جہاں چاہیں جا سکتے ہیں، اور یہ ہمیں تھکاوٹ بھی نہیں ہونے دیتی، اور وہ لباس جو گرمیوں میں گرمی سے اور سردیوں میں سردی سے ہماری حفاظت کرتا ہے، یہ سب نعمتیں ہیں جو اللہ تعالیٰ نے ہمیں عطا فرمائی ہیں۔ جبکہ فرمان الہی بھی ہے کہ یہ نعمتیں بے شمار ہیں۔ اور اسی نے تمہیں ہر وہ چیز دی جس کا تم نے سوال کیا، اور اگر تم اللہ کی نعمتوں کا شمار کرنا چاہو تو شمار نہ کر سکو گے۔ انسان یقیناً بڑا ہی بے انصاف ناشکرہ ہے۔ دوستو، اسی طرح غور و فکر کرنے سے ہم خدا تعالیٰ کی ان نعمتوں کو ہمیشہ یاد رکھیں گے جو اس نے ہمیں عطا کی ہیں، اور ان نعمتوں کے لیے ہم خدا کا شکر ادا کریں گے۔ Thank you.